नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। नेपाल शिक्षक महासंघको आह्वानमा गत चैत 20 गतेदेखि देशभरका विद्यालय शिक्षकले विभिन्न 22 बुधे माग राखेर आन्दोलन गरिरहेका छन्। विद्यालय शिक्षा सम्बन्धी कानून तत्काल जारी हुनुपर्ने शिक्षकहरूको माग रहेको छ। शिक्षक तथा कर्मचारीहरूले 2080 असोज 2 गतेदेखि काठमाडौँ केन्द्रित सड़क आन्दोलन गरेपछि सरकारले 6 बुधे सम्झौता गरेको थियो। त्यो समयमा उक्त सम्झौतामा शिक्षा मन्त्रालयले संसदको सार्वभौमिकतालाई सम्मान गर्दै संसदीय प्रणाली अभ्यास र संघीय संसद सञ्चालन सम्बन्धी मौजूदा विधि बमोजिम प्रक्रिया अगाडि बढ़ाउन सहजीकरण गर्ने भनिएको थियो। त्यस्तै असोज 12 गते राहत शिक्षक, बाल विकास, विद्यालय कर्मचारी, पेन्सन वञ्चित लगायतसँग थप 5 बुधे सहमति पनि भएको थियो। उक्त सहमतिलाई समेत मन्त्रालयले संसदमा विधेयक संशोधनका लागि पठाउन आवश्यक सहजीकरण गर्ने भनिएको थियो। दुई पटक गरिएको 11 बुधे सहमति अनुसार सरकारले विद्यालय शिक्षा विधेयकमा समावेश गर्न शिक्षा समितिमा पेश गरेको थियो भने शिक्षक तथा कर्मचारीहरूले सांसदहरूलाई समितिमा पेश गरेको अथवा पेश भएको विधेयकमाथि संशोधन प्रस्ताव हाल्न पनि लगाएका थिए। तर ती सम्झौता कार्यान्वयन नभएको भन्दै अहिले देशभरका शिक्षक आन्दोलित भएका हुन्। नेपाल शिक्षक महासंघले सरकारले आफूसँग गरेको सहमति अनुसार कानूनमा समावेश गर्नुपर्ने भन्दै 22 बुधे माग पनि तयार गरेको छ। सरकारले शिक्षकका माग सम्बोधन गर्ने प्रयत्न गरे पनि अहिलेसम्म ठोस सहमति भने हुन सकेको छैन। आजको अन्तर संवादमा हामी शिक्षक आन्दोलनका सम्बन्धमा केन्द्रित भएर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसँग कुराकानी गर्दैछौ। अध्यक्षज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर संवादमा।
धन्यवाद, नमस्कार।
तपाईँहरू 20 गतेदेखि निरन्तर काठमाडौँ केन्द्रित आन्दोलनमा हुनुहुन्छ। यसबीचमा सरकारले वार्ताको प्रयास पनि गरिरहेको छ। कतिपय अवस्थामा त यहाँहरूको औपचारिक अनौपचारिक वार्ता पनि भइरहेको छ। यद्यपि ठोस सहमति हुन सकिरहेको छैन, शिक्षकका मागका सम्बन्धमा अहिले सरकारसँग के कस्तो छलफल भइरहेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
मूलत सरकारले वार्ताको सार्थक प्रयास गरेका छैन। त्यो ढोकाको चुकुल लगाएर माथि झ्यालबाट आउनुहोस्, माथि नै आउनुहोस् भन्ने ढङ्गको वार्ताको प्रयत्न भइरहेका छ। हामीले अहिले नयाँ कुनै मागमुद्दा उठाएका छैनौँ। विगतमा नेपाल सरकार र नेपाल शिक्षक महासंघ बीच भएका सहमतिहरू कार्यान्वयन हुने गरी शीघ्रातिशीघ्र विद्यालय शिक्षा ऐन जारी गरियोस् भन्ने अहिले एउटा मात्र मुद्दामा हामी लडिरहेका छौँ। र त्यस सम्बन्धमा सरकारले जुन ढङ्गले अब अहिलेको अवस्थामा हिउँदे अधिवेशन चलिरहेका थियो, त्यो अधिवेशनबाट जारी गर्न सकिन्थ्यो, तर हठात हिउँदे अधिवेशन बन्द गरियो। अब जारी गर्नका लागि तीनवटा विकल्प हामीले प्रस्तुत गरेका छौँ। त्यो विकल्पमा सरकारको आफ्नो पोजिसन, आफ्नो विचार के हो त्यो स्पष्ट पार्नुपर्छ र ऐन नआइकन, ऐनले सम्बोधन नगरिकन नेपाल सरकारले निर्णय गर्दा, मन्त्री परिषदले निर्णय गर्दा हुने मागहरू अविलम्ब पूरा गरेर अनि ऐन निर्माणको कार्यसूची, हामी यो विधिबाट अगाडि आउँछौँ भनेर सरकार अघि आउनुपर्छ। त्यसपछि मात्रै वार्ताको वातावरण निर्माण हुन्छ।
यहाँहरूले विभिन्न 22 बुधे मागलाई अघि सारेको पनि भनिएको छ। यहाँहरूका मुख्य मागहरू के हुन्? अहिले विधेयक अहिले छलफलकै चरणमा रहेको छ। यहाँहरूले ऐन जारी गर्नुपर्ने प्रमुख माग भने पनि उक्त ऐन अथवा विधेयकभित्र यहाँहरूका माग पनि सम्बोधन हुनुपर्छ होला। यो विषयलाई केन्द्रित गरेर यहाँहरूका अहिले तत्कालीन मुख्य मागहरू के हुन् बताइदिनुहोस् न।
अहिले त हामीले माग, पहिलो कुरा त अहिले हामीले माग पत्र पेशै गरेका छैनौ। 24 बुधाको एउटा ऐनले सम्बोधन गर्नुपर्ने विषयहरू भनेर एउटा सैद्धान्तिक कुरा हामीले पेश गरेका हुन्छौँ, जुन हामीले ध्यानाकर्षण पेश गरेका छौँ त्यो सँगै पेश गरेका हौँ। त्यो अहिले त नयाँ कुरा केही छँदै छैन। विगतमा भएका सहमतिलाई सम्बोधन गर्नुपर्ने, राज्य आफैले हस्ताक्षर गरेका कुरालाई सम्बोधन गर्नुपर्ने हो। त्यो कुरामा राज्य उदासीन देखिएको छ, त्यो कुरामा राज्य इमान्दार देखिएको छैन। त्यस कारण आम नेपाली शिक्षक कर्मचारी आक्रोशित छन् र यो आन्दोलनको मोर्चामा डटिरहेका छन्।
संस्थागत विद्यालय शिक्षक अब प्रधानाध्यापकको व्यवस्था कार्य सम्पादन मूल्याङ्कन शिक्षक काउन्सिल विभागीय कार्यवाही सरुवा बढ़ुवा पेशामा प्रवेश गर्ने उमेर पद समायोजन लगायतका विषयहरूलाई यस अघि नै यहाँहरूले उठान गर्दै आउनु भएको थियो। तथापि अहिलेसम्म त्यो सम्बन्धमा माग पूरा नभएको भनेर यहाँहरूले भनिरहेको अवस्थामा अब मागहरू कसरी पूरा हुन सक्छ, यहाँहरूले अब मध्यमार्गी विकल्पको रूपमा समेत अगाडि सारेका कुरा उल्लेख गर्नुभयो यहाँले, भनिसकेपछि मागहरू पूरा गर्ने अवस्था कसरी सिर्जना हुन्छ, यसमा शिक्षक महासंघको भूमिका के हुन्छ, सरकारको भूमिका के हुन्छ, सम्बद्ध अन्य पक्षहरूको भूमिका के हुन आउँछ?
होइन, अहिले हामीले माग पेशै गरेका छैनौँ, विगतका सहमति कार्यान्वयनको मात्रै कुरा हो। त्यो कार्यान्वयनमा राज्य इमान्दार नभएको, कसरी इमान्दार नभएको भन्छु भने, म तपाईँलाई यो विधेयक 80 सालको वर्षीय अधिवेशनमा पेश भयो भाद्र महिनामा। त्यो वर्षीय अधिवेशन सक्यो, त्यसको हिउँदे अधिवेशन सक्यो, फेरि 81 वर्षीय सक्यो, 81 हिउँदे सक्यो, चार चारवटा संसदका अधिवेशन सकिन पनि त्यो विद्यालय शिक्षा विधेयक जारी हुन सकेन। र जुन रफ्तारमा जुन प्रगतिमा समितिमा त्यसको त्यो टुङ्गिँदै जानु पर्थ्यो, त्यो काम पनि भएन। कयौँ दिनसम्म समितिको बैठक बसेन, बैठक बस्दा पनि कोरम नपुग्ने त्यस्ता परिस्थिति निर्माण भइरह्यो। हामीले बारम्बार राज्यलाई भन्यौँ उपसमिति गठन गर, 10 महिनादेखि उपसमिति गठन गर्नुहोस् भनेर भन्यौँ, उहाँहरूले त्यसमा कुनै सुनवाई गर्नु भएन। जब हामी आन्दोलन त हामीले माघ 20 गतेदेखि सुरु गरेको, माघ 20 गतेतिरै उहाँले उपसमिति गठन गरिदिनु भएको थियो भने उपसमितिले काम सकिसकेको हुन्थ्यो। जब हामी काठमाडौँ केन्द्रित आन्दोलनमा आयौँ त्यसपछि उहाँले उपसमिति गठन गर्नुभयो। अहिलेको हाम्रो राज्य चरित्र कस्तो छ भने, बाध्यतामा नआइकन जटिल परिस्थिति निर्माण नभइकन काम नगर्ने, त्यो बेलासम्म निराइरहने, कामप्रति उदासीन रहने, त्यस्तो खालको चरित्रका कारणले अब यसपटक हामी त्यति बेलासम्म लडिरहन्छु जति बेलासम्म ऐन जारी हुँदैन। अब कुन विधिबाट ऐन जारी गर्छ त्यो राज्यको कुरा हो, ऐन जारी गर्ने हामीले होइन, हामीले त ऐन खोजेको हो। र त्यो विषयमा संवेदनशील हुन म राज्य पक्षलाई आग्रह गर्दछु।
विगतमा यहाँहरूले के कस्ता माग राख्नु भएको थियो यहाँले हाम्रो कार्यक्रममा पुनरावृत्ति गरिदिनुहुन्छ कि, ताकि सबैले यस विषयमा जानकारी पनि राख्न सकुन्?
होइन, त्यो मागलाई मैले अब सबै मागहरू भन्दाखेरि लामो समय लिन्छ यसले, मैले सैद्धान्तिक रूपमा भन्छु। एउटा अस्थायी प्रकृतिका शिक्षकहरू हुनुहुन्छ जो राहत, चाबीको चमावि, सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक ढाल, करार शिक्षक लगायत जति पनि प्रकारका अस्थायी शिक्षकहरू छन्, ती शिक्षकहरूको स्थायित्वको सवालमा हाम्रो सहमति भएको छ। दरबन्दी सिर्जना गर्ने, उमेरको हद नलागेकन आन्तरिक प्रतिस्पर्धा, आन्तरिक र खुला प्रतिस्पर्धा त्यहाँ हामीले तोकेका छौँ, त्यो अनुसार स्थायित्वको प्रक्रियामा लैजाने भन्ने शिक्षक सेवा आयोग मार्फत भन्ने एउटा सवाल हो। अर्को सवाल हो, विद्यालय कर्मचारी न्यून तलबमा काम गरिरहेका छन्, उनीहरूलाई पद सिर्जना गर्ने, पद अनुसार तलब दिने र शिक्षक सेवा आयोग मार्फत स्थायित्वको प्रक्रियामा लैजाने। अर्को, ईसिडीका शिक्षा पनि अत्यन्त न्यून, विद्यालय शिक्षाको आधारभूमि बाल कक्षा शिक्षाका शिक्षकहरू पनि अत्यन्त न्यून तलबमा काम गरिरहेका छन्, उनीहरूलाई पनि पद सिर्जना गर्ने र प्राथमिक तृतीय सरको सुविधा दिएर स्थायित्वको प्रक्रियामा लैजाने। थाई शिक्षकहरू पनि ठुलो मर्कामा छन्, 60-63 थाई भएको शिक्षक छ, अहिलेसम्म एक श्रेणी पनि बढुवा भएको छैन। त्यस्ता शिक्षकको लागि बढुवाको आवधिक बढुवाको प्रबन्ध गर्ने, बढुवाको अनुपात वृद्धि गर्ने, तहगत बढुवाको प्रबन्ध गर्ने, प्राविबाट योग्यता र लाइसेन्स भएकालाई प्राविबाट निमामी, निमामीबाट मावि जाने बाटो खोल्ने लगायतका बढुवाका कुराहरू छन्। त्यसै गरी लामो समय अस्थायी सेवा गरेर सेवा प्रवेश गरेका शिक्षकहरूको अस्थायी त्यो सेवा अवधि गणना गर्ने, जो विश्वविद्यालयमा गणना हुन्छ त्यो ढङ्गले गणना गर्ने भन्ने कुरा छ। अनि पेन्सनको सवाल, जस्तो राज्यले 2081 सालमा आएर 2000 75 साल चैत्र 12 गतेदेखि लागू हुने गरी शिक्षकलाई जुन योगदानमा आधारित पेन्सन प्रणालीमा लाने अध्यादेश मार्फत लाने प्रयत्न गर्यो त्यसको हामी विरुद्धमा छौँ। हामीले के भनेका छौँ भने शिक्षा ऐन जारी गरौँ, त्यसलाई प्रस्थान बिन्दु मानौँ, त्यो शिक्षा ऐन जारी गर्नभन्दा अगाडिकालाई पुरानो प्रणाली अनुसार लैजाउँ निवृत्ति भरण प्रणालीमा र नयाँलाई योगदानमा आधारित निवृत्ति भरण प्रणालीमा लैजानुपर्छ भनेर हामीले भनेका छौँ। त्यसै गरी विभागीय कारवाहीको कुरा छ, अरू थुप्रै कुरा छ, थुप्रै एजेन्डा, मैले मूलभूत एजेन्डाहरू भने 24 बुदाको हामीले पेस गरिरहेका छौँ। बुदा त 51 बुदा, 30 बुदा, 51 बुदा, पछि 6 बुदा लगायतका थुप्रै पटक सहमति भएका छन्।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तर्सम्वादमा हामीले शिक्षक आन्दोलनका सम्बन्धमा केन्द्रित भएर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसँग कुराकानी गरिरहेका छौं। हुन्छ अध्यक्षज्यू, कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। अब शिक्षकहरूले भने अनुसारका मागहरू पूरा हुने अवस्था भएन भने तपाईँहरू कसरी अगाडि बढ़नुहुन्छ? अब सरकारले अर्थतन्त्र जटिल अवस्थामा छ, यसकारण सबै माग पूरा गर्न पनि कठिनाई छ भनेर बताइरहेको अवस्था छ। अर्कोतिर प्रतिस्पर्धाको सिद्धान्त विपरीत कतिपय मागहरू पूरा गर्न पनि कठिनाई हुने अदालतले रोक्न सक्ने विषयहरूलाई पनि अगाडि ल्याइएका छन्। यो विषयमा यहाँहरूको भनाई धारणा के कस्तो रहेको छ त?
एउटा कुरा त जब शिक्षकको कुरा आउँछ त्यसपछि मात्रै आर्थिक रूपले हामी कमजोर छन् भन्ने कुरा आउँछ। अरूलाई सेवा सुविधा बढाउने कुरामा कहिल्यै राज्यले त्यो कुरा सम्झेको छैन। फेरि हाम्रा सबै माग मुद्दाहरू आर्थिक दायित्वका मात्रै पनि छैनन्। आर्थिक दायित्व कम, आर्थिक दायित्व पर्ने, आर्थिक दायित्व पर्दै नपर्ने माग पनि त 75 देखिका मागहरू अहिलेसम्म राज्यले सम्बोधन गरेका छैन। त्यसकारण आफूले गरेको सहमतिमा राज्य इमान्दार देखिँदैन। अब हामी के गर्छौँ भन्ने सवालमा त हामी अब आन्दोलनमा डटिरहन्छौँ। यसपटक हामीलाई फर्किने सुविधा छैन, फर्किने हिसाबले हामी आएका पनि छैनौँ। भोलि देशभरका सबै शिक्षकहरूको सामूहिक राजीनामाको स्थिति आउन सक्छ। हामी माइतीगर मण्डल र बानेश्वर खण्डलाई राज्यले ऐन जारी नगरेसम्म हामी छोड्दैनौँ, त्यो खण्ड हामी छोड्दैनौँ, हामी त्यहाँ डटिरहन्छौँ। अब हामीलाई काठमाडौँमा कति राख्छ, कति हामीले रहनुपर्छ भन्ने सम्माननीय प्रधानमन्त्रीज्यू, सम्माननीय सभामुखज्यू, राजनीतिक दलको नेतृत्वहरू, राजनीतिक पार्टीका संसद दलका प्रमुख सचेतकज्यूहरू, उहाँहरूले जान्ने कुरा हो।
अहिले अब विद्यार्थी भर्ना अभियानको समय पनि भएको छ, पठन पाठनमा समस्या भइरहेका विषयहरू पनि आइरहेका छन्। हुन त यी विषय पनि आफैमा संवेदनशील विषय हुन्, यहाँहरूका मागहरू पनि उत्तिकै महत्वपूर्ण रहेका छन्। यस विषयमा अब शिक्षकहरू पनि गम्भीर हुनुपर्छ होला। अब सरकारले हामी माग पूरा गर्छौं, तपाईँहरूले यति धेरै दुःख गर्नु पर्दैन भनेर प्रधानमन्त्री स्वयंले पनि भनिरहनु भएको यो अवस्था छ, यसलाई कसरी हेर्न सकिन्छ? अब पठन पाठन पो बिग्रने हो कि त्यसै गरी उत्तर पुस्तिकाहरूको चेक जाँच पनि रोकिएका कुराहरू आइरहेका छन्। माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशनको लागि तयारी पनि सोही अनुसार गर्नुपर्ने कुराहरू पनि आइरहेका छन्। यी विषयहरूलाई यहाँहरूले कतिको संवेदनशीलताका साथ हेर्नु भएको छ? यी समस्याहरूको समाधान कसरी गर्न सकिएला त?
पहिलो कुरा त अहिले स्कूलमा पठन पाठनको अवस्था छैन, शैक्षिक सत्रको हामी अन्त्यमा छौँ, नयाँ शैक्षिक सत्र सुरु हुँदैछ र नयाँ शैक्षिक सत्र सुरु हुँदा 2-4 दिन विलम्बले कुनै आकाश खस्नेवाला छैन। उत्तर पुस्तिका परीक्षणमा पनि 1-2 हप्ताको विलम्बले कुनै ठुलो नोक्सानी हुने अवस्था छैन र हामी विद्यालय शिक्षाको नयाँ बाटो कोर्ने महाअभियानमा छौँ। यो अभियान विद्यार्थीका लागि, अभिभावकका लागि पनि एउटा महाअभियान हो। विद्यालय शिक्षा सुदृढ राम्रो बाटोमा गयो भने सबभन्दा ज्यादा लाभान्वित हुने भनेको विद्यार्थी र विद्यार्थीका अभिभावक हुन्। त्यसैले यो महाअभियानमा हामीलाई साथ दिन र हाम्रो आन्दोलनपछि सकारात्मक सहयोगको लागि म विद्यार्थी र अभिभावकहरूमा पनि हार्दिक अपिल गर्दछु। र अब त्यो चाहिँ राज्यले ठुलो शैक्षिक क्षति हुन नदिन, सबै शिक्षक कर्मचारीलाई विद्यालयमा फर्काउन, राज्य आफूले गरेको सम्झौतामा इमान्दार भएर अघि आउनु पर्यो। अहिले के हुन्छ, के सक्छ, के सक्दैन भन्ने सवालै छैन। हिजो मैले सक्छु भनेर राज्य पक्षले हस्ताक्षर गरेको छ अनि हिजो सक्छु भनेर हस्ताक्षर गरेको कुराबाट आज भाग्न पाइन्छ? दुईवटा व्यक्तिको बिचमा कागजात भएर सहमति भयो भने त व्यक्तिले पालना गर्नुपर्छ भने राज्य पक्षले 4 लाख नेपाली शिक्षक कर्मचारीसँग गरेको सहमति लागू गर्नु पर्दैन, त्यति न्यूनतम इमान्दारी राज्य पक्षसँग हुनु पर्दैन। आम नेपाली शिक्षक कर्मचारीले यही प्रश्न सोधिरहेका छन् राज्यलाई।
शिक्षकको मर्यादा क्रमको विषयलाई पनि यहाँहरूले उठान गर्दै आउनु भएको छ। यस विषयमा गृह मन्त्रालयसँग छलफल हुने पनि भनिएका कुराहरू बाहिर आएका थिए। यस विषयमा पछिल्लो समय छलफल भएको छ कि छैन, अनि शिक्षकहरूको मर्यादा क्रम चाहिँ कस्तो हुनुपर्ने हो, यहाँहरूले यो विषयलाई कसरी हेर्नु भएको छ, छलफलमा के कस्ता कुराहरू उठेका छन्, या त यो विषयमा सहमति नजिक पुगिएको अवस्था हो कि होइन?
सहमति हामीले असीमै गरेका छ मर्यादा क्रमको कुरा। अहिले हामी कसैसँग छलफलमा छैनौँ, हामी छलफल भइरहेका छैन, हामीलाई छलफल पनि अहिले जरुरी छैन। विगतमा भएका छलफल भएर भएका सहमति लागू गर्नुपर्ने हो। सहमति भइसकेको कुरामा फेरि छलफलको किन आवश्यकता पर्छ र? त्यो फेरि छलफलको कुरा भने त राज्य छलकपटको दिशामा गइरहेका छ, सहमति लागू नगर्ने दिशामा गइरहेका छ भनेर आम शिक्षक कर्मचारीले बुझ्ने हो। र यस पटक हामी छोड्दैनौँ, यहाँको सञ्चार माध्यम मार्फत म राज्य पक्षलाई भन्न चाहन्छु, यस पटक नेपाली शिक्षक कर्मचारीले छोड्दैनन्। हामी के जितिन्छ के बितिन्छ भनेर काठमाडौँ आएका छौँ, अब यस पटक हामी राज्यलाई बाध्य पारेर हाम्रा सहमति लागू गराएर ऐन जारी गर्न बाध्य पारेर मात्रै काठमाडौँबाट फर्किने हो।
कतिपय अवस्थामा संवैधानिक र कानूनी जटिलता पनि देखा परेको भनेर विज्ञहरूले बताइरहनु भएको छ। जस्तो अब संविधानको अनुसूची 8 को 8 बुदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार क्षेत्रभित्र राखिएको छ। फेरि संविधानकै अनुसूची 9 को दोस्रो बुदामा फेरि विद्यालय शिक्षालाई साझा अधिकारभित्र पनि राखिएको छ। तर अधिकार सूची अन्तर्गतका कानून बन्न सकिरहेका छैनन्। यस्तो अवस्थामा माध्यमिक शिक्षा बारे कस्तो कानून बनियो भनेर अहिलेसम्म निर्क्योल हुन पनि सकेको छैन। अझ भनौं, विद्यालय शिक्षा सम्बन्धी कानून कस्तो हुने भनेर एउटा अन्यलता पनि सिर्जना भइरहेको अवस्था छ। अब माध्यमिक तह र आधारभूत तहको शिक्षालाई अब संविधानले भने अनुसार एकल अधिकार क्षेत्रभित्र राखिएको छ स्थानीय तहको। फेरि समग्रतामा स्थानीय तहले नै माध्यमिक शिक्षालाई धान्न नसक्ने हो कि भन्ने कुराहरू पनि आइरहेका छन्। संविधान निर्माणदेखि अहिले कार्यान्वयनको चरणमा हामी अगाडि बढ़िरहँदा र कानून बन्दै गर्दाको यो अवस्थालाई कसरी हेर्न सकिएला? केही कानूनी जटिलता त पक्कै पनि देखिएका छन्, जुन कुरालाई यहाँहरूले पनि उठान गर्दै आउनु भएको छ नि।
अहिले के गर्न खोजिएको छ भने ऐनको सवाल र संविधानको सवाललाई एकै ठाउँमा मिसमास गरेर ऐन जारी गर्ने कुरामा विवाद होस् र विलम्ब होस् भन्ने एक थरी शक्तिहरू सक्रिय छन्। तर हामीले जुन माग मुद्दाहरू ऐनभित्रबाट समाधान हुने माग मुद्दा उठाएका छौँ तिनले संविधानलाई छुँदैनन्। संविधान संशोधनको बेला संविधान सम्बन्धी एजेन्डा पनि हामी उठाउँछौँ, अनुसूची 8 को एजेन्डा पनि उठाउँछौँ, तर अहिले अनुसूची 8 को एजेन्डा हामीले उठाएका छैनौँ। अहिले पनि अभ्यासमा हामी साझा अभ्यास गरिरहेका छौँ। तपाईँले परीक्षाको उदाहरण हेर्न सक्नुहुन्छ, आधारभूत परीक्षा पालिकाले लिएको छ, एससी परीक्षा प्रदेश स्तरमा व्यवस्थित हुँदैछ भने 12 कक्षाको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिँदैछ, तिनै तहमा परीक्षा भइरहेछ। शिक्षकको कार्य सम्पादन मूल्याङ्कन पनि विद्यालय पालिका जिल्ला र प्रदेश हुँदै शिक्षक सेवा आयोगसम्म आइपुग्छ, यो पनि त्यो ढङ्गले अभ्यास भइरहेका छ। त्यसैले हामीले जुन माग मुद्दाहरू उठाएका छौँ, जे कुरा उठाएका छौँ, ती संविधानसँग जोडिँदैनन्। संविधानसँग जोडिया छ, जटिलता छ भन्ने चाहिँ तर्क भन्दा पनि त्यो कुतर्क हो। तर अनुसूची 8 को कुरामा पनि हामी असन्तुष्ट छौँ, तर त्यो ऐनले समाधान गर्न सक्दैन भन्ने कुरा हामीलाई थाहा छ। त्यसैले त्यो कुरा हामी संविधान संशोधनको बेला उठाउँछौँ। अहिले हामीले उठाएका कुरा र हामीसँग भएका सहमति संविधानमा कुनै संशोधन नगरी पनि लागू हुन सक्छन्, कार्यान्वयनमा आउन सक्छन्, त्यो जटिलता छैन।
पालिका जिल्ला प्रदेश र संघमा रहेका शैक्षिक प्रशासनका पदहरूमा शिक्षण पेसाबाट पनि लैजाने प्रबन्ध गरिनुपर्छ भन्ने कुराहरूलाई यहाँहरूले अगाडि सार्नु भएको छ। यो माग सरसर्ती हेर्दा ठिकै जस्तो पनि देखिन्छ र अहिले यो नयाँ सिराबाट पनि यो विषयमा नयाँ कोणबाट पनि छलफल भइरहेको छ। यसको सान्दर्भिकता बारे बताइदिनुहोस् न।
अहिले शैक्षिक प्रशासनमा शिक्षकहरूबाट लाने परम्परा भयो भने हामीले सबै पदमा शिक्षक जानुपर्छ भनेका छैनौँ। शिक्षकको पनि प्रतिनिधित्व हुने परम्परा भयो भने त्यसले शिक्षक पेसाको गरिमा माथि उठाउँछ। अर्को कुरा, अहिले शिक्षकलाई जुन राज्य पक्षबाट जुन हेप्ले पद्धति छ नि, त्यो पद्धतिको अन्त्य हुन्छ। त आफ्नो प्रशासनमा आफूबाट जान पायो त पुलिसको प्रहरीको प्रशासनमा कहाँबाट जान्छ? प्रहरीबाट जान्छ। अनि सेनाको प्रशासनमा कहाँबाट जान्छ? सेनाबाट जान्छ। विश्वविद्यालयको प्रशासनमा कहाँबाट जान्छ? विश्वविद्यालय जहाँबाट जान्छ। भनेपछि शिक्षकको शैक्षिक प्रशासनमा शिक्षकबाट जान नहुने के हो? कुन तर्कका आधारमा जान नहुने? यो कुरा पनि हामीले उठाएका छौँ। यो कुरा पनि अब क्रमशः गम्भीरतापूर्वक उठ्छ।
शिक्षकलाई उच्च अध्ययन, अनुसन्धान र लेखनका लागि विदा तथा आर्थिक सहयोगका व्यवस्था लगायतका कुराहरू पनि अहिले उठान भइरहेका छन्। खास गरी शिक्षकले के कस्तो सेवा सुविधा पाउने भन्ने विषयहरूलाई पनि अहिले छलफलमा ल्याइएको छ। तथापि अब कतिपय अवस्थामा निजामती कर्मचारी सरह नै व्यवहार गरिनुपर्छ, त्यही अनुसारको सेवा सुविधा लगायतका कुरा हुनुपर्छ, अथवा त्योभन्दा माथिल्लो स्तरमा हेरिनुपर्छ भन्ने कुराहरू पनि राज्य तहबाट पनि उठान भइरहेका छन्। यहाँहरूले पनि यो विषयलाई उठान गरिरहँदाखेरि अब कुन बिन्दुबाट यो शिक्षा सेवालाई अगाडि बढाउँदा उपयुक्त हुन्छ जस्तो लाग्छ? सुझावका रूपमा यहाँका के कस्ता कुराहरू रहेका छन् यो विषयमा?
होइन, अहिले हामीले जुन कुराहरू सहमति गरेका छौँ, जुन कुरा हजुरले त्यही 24 बजे पढ्नु भएको जस्तो लाग्यो मलाई, त्यो जे कुरा उठाएका छौँ त्यो कुरा हामीले केवल शिक्षक कर्मचारीको पेसागत हकितका पक्षमा मात्रै उठाएको छैनौँ, समग्र विद्यालय शिक्षाको उन्नयनको पक्षमा उठाएको छौँ। फेरि शिक्षकको पेसागत हकित पनि विद्यालय शिक्षाको उन्नयनकै पक्ष हो। कसरी भने शिक्षकको सेवा शर्त सुविधा राम्रो भयो भने अत्यन्त राम्रो जनशक्ति शिक्षक पेसामा आउँछ। अत्यन्त राम्रो जनशक्ति शिक्षक पेसामा आयो भने त्यसले 3 काम गर्छ। पहिलो काम, शिक्षाको गुणस्तर छिटो माथि उठ्छ, एक। दोस्रो कुरा, सबभन्दा राम्रो जनशक्तिबाट पढ्न पाउने विद्यार्थीको हक सम्बोधन हुन्छ, 2-3। त्यसले राम्रो जनशक्ति उत्पादन गर्छ। राम्रो जनशक्ति उत्पादन हुनु भनेको देश विकासका लागि जनशक्ति उत्पादन हुनु हो।
हुन्छ हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रमको समय सकिएको छ। आजको अन्तर संवादमा हामीले शिक्षक आन्दोलनका सम्बन्धमा केन्द्रित भएर नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीसँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद। तपाईको दिन शुभ रहोस्। हवस्त, नमस्कार।